और ये जो फरमाया कि हम उसी जिस्म से एक और पैदाइश जाहिर करते हैं, ये गहरा राज है जो रूह की हकीकत दिखला रहा है और उन नहायत मुस्तहकम ताल्लुकात की तरफ इशारा कर रहा है जो रूह और जिस्म के दरमियान वाक़े हैं। और ये इशारा हमें इस बात की भी तालीम देता है कि इंसान के जिस्मानी आमाल और अकवाल और तमाम तबी अफाल जब खुदा ताला के लिए और उसकी राह में जाहिर होने शुरू हों तो उनसे भी यही इलाही फिलॉसफी मुतालिक है, यानी इन मुखलिसाना आमाल में भी इब्तिदा ही से एक रूह मख्फी होती है जैसा कि नुत्फे में मख्फी थी, और जैसे जैसे इन आमाल का कालब तैयार होता जाए वो रूह चमकती जाती है, और जब वो कालब पूरा तैयार हो चुकता है तो यक दफा वो रूह अपनी कामिल तजल्ली के साथ चमक उठती है और अपनी रूही हैसियत से अपने वजूद को दिखा देती है और जिंदगी की सरी हरकत शुरू हो जाती है। जब ही के आमाल का पूरा कालब तैयार हो जाता है, मान बिजली की तरह एक चीज अंदर से अपनी खुली खुली चमक दिखलाना शुरू कर देती है, ये वही जमाना होता है जिसकी निस्बत अल्लाह ताला कुरान शरीफ में मिसाली तौर से फरमाता है, फैजा सवैतुहु व नफख्तु फीहि मिन रूही फकऊ लहू साजिदी। यानी जब मैंने उसका कालब बना लिया और तजल्लियात के तमाम मज़ाहिर दुरुस्त कर लिए और अपनी रूह उसमें फूंक दी तो तुम सब लोग उसके लिए जमीन पर सजदा करते हुए गिर जाओ। तो इस आयत में यही इशारा है कि जब आमाल का पूरा कालब तैयार हो जाता है तो उस कालब में वो रूह चमक उठती है जिसको खुदा ताला अपनी जात की तरफ मंसूब करता है, क्योंकि दुनियावी जिंदगी की फना के बाद वो कालब तैयार होता है। इसलिए इलाही रोशनी जो पहले धीमी थी एक दफा भड़क उठती है और वाजिब होता है कि खुदा की ऐसी शान को देखकर हरेक सजदा करे और उसकी तरफ खींचा जाए। तो हरेक उस नूर को देखकर सजदा करता है और तबन उस तरफ आता है बजुज इब्लीस के जो तारीकी से दोस्ती रखता है। रूह का मखलूक होना। फिर मैं पहली बात की तरफ रुजू करके बयान करता हूं कि ये बात नहायत दुरुस्त और सही है कि रूह एक लतीफ नूर है जो उस जिस्म के अंदर ही से पैदा हो जाता है जो रहम में परवरिश पाता है। पैदा होने से मुराद ये है कि अव्वल मख्फी और गैर महसूस होता है, फिर नुमाया हो जाता है और इब्तिदान उसका खमीर नुत्फे में मौजूद होता है। बेशक वो आसमानी खुदा के इरादे से और उसके इज्न और उसकी मशीयत से एक मजहूलुल कुना इलाके के साथ नुत्फे से ताल्लुक रखता है, और नुत्फे का वो एक रोशन और नूरानी जौहर है। नहीं कह सकते कि वो नुत्फे की ऐसी जुज है जैसा कि जिस्म जिस्म की जुज होता है, मगर ये भी नहीं कह सकते कि वो बाहर से आता है या जमीन पर गिरकर नुत्फे के मादे से आमिज पाता है, बल्कि वो ऐसा नुत्फे में मख्फी होता है जैसा कि आग पत्थर के अंदर होती है। खुदा की किताब का ये मंशा नहीं है कि रूह अलग तौर पर आसमान से नाजिल होती है या फिजा से जमीन पर गिरती है और फिर किसी इत्तेफाक से लुत्फे के साथ मिलकर रहम के अंदर चली जाती है, बल्कि ये ख्याल किसी तरह सही नहीं ठहर सकता। अगर हम ऐसा ख्याल करें तो कानून कुदरत हमें बातिल पर ठहराता है। हम रोज मुशाहिदा करते हैं कि गंदे और बासी खानों में और गंदे जख्मों में हजारहा कीड़े पड़ जाते हैं, मैले कपड़ों में सदा जुएं पड़ जाती हैं, इंसान के पेट के अंदर भी कद्दू दाने वगैरह पैदा हो जाते हैं। अब क्या हम कह सकते हैं कि वो बाहर से आते हैं या आसमान से उतरते किसी को दिखाई देते हैं? सो सही बात यह है कि रूह जिस्म में से ही निकलती है और इसी दलील से उसका मखलूक होना भी साबित होता है। रूह की दूसरी पैदाइश। अब इस वक्त हमारा मतलब इस बयान से यह है कि जिस कादिर मुतलक ने रूह को कुदरत कामिला के साथ जिस्म में से ही निकाला है उसका यही इरादा मालूम होता है कि रूह की दूसरी पैदाइश को भी जिस्म के जरिए से ही जहूर में लावे। रूह की हरकतें हमारे जिस्म की हरकतों पर मौकूफ हैं। जिस तरफ हम जिस्म को खींचते हैं रूह भी जरूर पीछे पीछे खींची चली आती है। इसलिए इंसान की तबी हालतों की तरफ मुतवज्जे होना खुदा ताला की सच्ची किताब का काम है। यही वजह है कि कुरान शरीफ ने इंसान की तबी हालतों की इसलाह के लिए बहुत तवज्जो फरमाई है, और इंसान का हंसना रोना खाना पीना पैदा होना सोना बोलना चुप होना बीवी करना मुजर्रद रहना چلنا اور ٹھہرنا اور ظاہری پاکیزگی، غسل وغیرہ کی شرائط بجا لانا اور بیماری کی حالت اور صحت کی حالت میں خاص خاص امور کا پابند ہونا، ان سب باتوں پر ہدایتیں لکھی ہیں اور انسان کی جسمانی حالتوں کو روحانی حالتوں پر بہت ہی مؤثر قرار دیا ہے۔ اگر ان ہدایتوں کو تفصیل سے لکھا جائے تو میں خیال نہیں کر سکتا کہ اس مضمون کے سنانے کے لیے کوئی وقت کافی مل سکے۔
انسان کی تدریجی ترقی۔
میں جب خدا کے پاک کلام پر غور کرتا ہوں اور دیکھتا ہوں کہ کیوں کر اس نے اپنی تعلیموں میں انسان کو اس کی طبی حالتوں کی اصلاح کے قواعد عطا فرما کر پھر آہستہ آہستہ اوپر کی طرف کھینچا ہے اور اعلیٰ درجے کی روحانی حالت تک پہنچانا چاہا ہے، تو مجھے یہ پرمعرفت قاعدہ یوں معلوم ہوتا ہے کہ اول خدا نے یہ چاہا ہے کہ انسان کو نشست برخاست اور کھانے پینے اور بات چیت اور تمام اقسام معاشرت کے طریق سکھلا کر اس کو واشیانہ طریقوں سے نجات دے اور حیوانات کی مشابہت سے تمیز کلی بخش کر ایک ادنا درجے کی اخلاقی حالت جس کو ادب اور شائستگی کے نام سے موسوم کر سکتے ہیں سکھلاوے، پھر انسان کی نیچرل عادات کو جن کو دوسرے لفظوں میں اخلاق رذیلہ کہہ سکتے ہیں اعتدال پر لاوے، تاب وہ اعتدال پا کر اخلاق فاضلہ کے رنگ میں آ جائیں۔ مگر یہ دونوں طریقے دراصل ایک ہی ہیں، کیونکہ طبی حالتوں کی اصلاح کے متعلق ہیں، صرف اعلیٰ اور ادنا درجے کے فرق نے ان کو دو قسم بنا دیا ہے اور اس حکیم مطلق نے اخلاق کے نظام کو ایسے طور سے پیش کیا ہے جس سے انسان ادنا خلق سے اعلیٰ خلق تک ترقی کر سکے۔
اسلام کی حقیقت۔
اور پھر تیسرا مرحلہ ترقیات کا یہ رکھا ہے کہ انسان اپنے خالق حقیقی کی محبت اور رضا میں محو ہو جائے اور سب وجود اس کا خدا کے لیے ہو جائے۔ یہ وہ مرتبہ ہے جس کو یاد دلانے کے لیے مسلمانوں کے دین کا نام اسلام رکھا گیا ہے، کیونکہ اسلام اس بات کو کہتے ہیں کہ بکلی خدا کے لیے ہو جانا اور اپنا کچھ باقی نہ رکھنا، جیسا کہ اللہ جل جلالہ فرماتا ہے بلا من اسلم وجہہ للہ وہو محسن فلہ اجرہ عند ربہ ولا خوف علیہم ولا ہم یحزنون قل ان صلاتی ونسکی ومحیای ومماتی للہ رب العالمین لا شریک لہ وبذلک امرت وانا اول المسلمین وان ھذا صراطی مستقیما فاتبعوه ولا تتبعوا السبل فتفرق بكم عن سبیلہ قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ ویغفر لکم ذنوبکم واللہ غفور رحیم۔ یعنی نجات یافتہ وہ شخص ہے جو اپنے وجود کو خدا کے لیے اور خدا کی راہ میں قربانی کی طرح رکھ دے اور نہ صرف نیت سے بلکہ نیک کاموں سے اپنے صدق کو دکھلاوے۔ جو شخص ایسا کرے اس کا بدلہ خدا کے نزدیک مقرر ہو چکا اور ایسے لوگوں پر نہ کچھ خوف ہے اور نہ وہ غمگین ہوں گے۔ کہ میری نماز اور میری قربانی اور میرا زندہ رہنا اور میرا مرنا اس خدا کے لیے ہے جس کی ربوبیت تمام چیزوں پر محیط ہے، کوئی چیز اور کوئی شخص اس کا شریک نہیں اور مخلوق کو کسی قسم کی شراکت اس کے ساتھ نہیں۔ مجھے یہی حکم ہے کہ میں ایسا کروں اور اسلام کے مفہوم پر قائم ہونے والا یعنی خدا کی راہ میں اپنے وجود کی قربانی دینے والا سب سے اول میں ہوں، یہ میری رائے ہے، سو آؤ میری رائے اختیار کرو اور اس کے مخالف کوئی رائے اختیار نہ کرو کہ خدا سے دور جا پڑو گے۔ ان کو کہہ دے کہ اگر خدا سے پیار کرتے ہو تو آؤ میرے پیچھے ہو لو اور میری راہ پر چلو، تا خدا بھی تم سے پیار کرے اور تمہارے گناہ بخشے اور وہ تو بخشندہ اور رحیم ہے۔